नमस्कार श्रोता, कार्यक्रम सप्तकोशी बहसमा स्वागत छ। नियमित कार्यक्रम सप्तकोशी बहस बिहान यसै समय सप्तकोशी एफएमबाट सुन्दै आइरहनु भएको छ। आज कार्यक्रम लिएर निर्मला आएकी छु। सप्तकोशी बहसमा हामी विभिन्न क्षेत्रका अतिथिहरूसँग समसामयिक विषयहरूमा कुराकानी गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी संसारभर मनाइने निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवसको सन्दर्भमा चर्चा गर्छौँ। यसै विषयमा हामीसँग कुराकानी गर्नको लागि जोडिनु भएको छ अनौपचारिक क्षेत्र इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेल। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सर, स्वागत छ यहाँलाई कार्यक्रम सप्तकोशी बहसमा।
धन्यवाद।
हजुर, आज हामी निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवसको बारेमा चर्चा गर्छौँ। यो विषयमा भने सँगसँगै आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस पनि रहेको छ। तर बालबालिकामाथि हुने यो अत्याचार विरुद्धको चाहिँ हामी विषय अलिक धेरै जोड्छौँ, यही विषयमा कुराकानी गर्छौँ। अब हजुरलाई मैले प्रश्न राखेँ, निर्दोष बालबालिकामाथि हुने अत्याचार भन्नाले के बुझिन्छ, कुन कुन प्रकारका अत्याचार पर्छन्, यो बताइदिनुहोस् न।
धन्यवाद। सबैभन्दा पहिले त हरेक वर्ष 4 तारिक, जुनको 4 तारिक संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारको विरुद्धको दिवस मनाइन्छ। त्यसको अवसरमा सबै बालबालिकाहरूप्रति शुभभावना व्यक्त गर्दछु र बालबालिकाको सर्वोत्तम हितका लागि ठुला मानिसहरूको पनि ध्यान आकर्षण होस् भनेर माग पनि गर्दछु। यहाँले प्रश्न गर्नुभयो अत्याचार भन्नाले के भनिन्छ। हाम्रोमा एउटा उखान पनि छ, अति गर्नु अतिचार नगर्नु भनेर। शाब्दिक अर्थमा अतिचार अन्याय थिचोमिचो कमजोरमाथि गरिने हिंसा जोर जुलुम उद्युम उपद्रा इत्यादि हुन् र यसबाट सुरक्षित रहनु हिंसा शोषण दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुन पाउनु सबै बालबालिकाको अधिकार हो। तथापि पनि हाम्रो मुलुकमा सबै प्रकारका आर्थिक सामाजिक पृष्ठभूमि उमेर समूह भएका हाम्रा जस्तै देश अन्य देशहरूमा पनि धर्म संस्कृतिका नाममा पनि आर्थिक सामाजिक कारणले पनि लाखौँ बालबालिकाहरू हिंसा शोषण दुर्व्यवहार अत्याचारबाट पीडित छन्। लाखौँ बालबालिकाहरू जोखिममा छन्। नेपालमा हिंसात्मक अनुशासनको एउटा समस्या छ। बाल विवाह, बाल श्रम, पेटपिफन, यौन दुराचार अनावश्यक रूपमा आश्रमहरूमा अनाथालयहरूमा सुधार गृहमा बस्नुपर्ने अवस्था र बाल मैत्री र लैङ्गिक संवेदनशील वातावरण नभएको कारणले गर्दा न्यायमा पनि बालबालिकाहरूको पहुँच छैन। यी धेरै कारणहरू छन् र धेरै अवस्थाहरू छन् बालबालिकाहरू अत्याचारमा परिरहेका।
हजुर, यो जुन आज अन्तर्राष्ट्रिय रूपमा दिवस मनाइँदैछ, यो दिवस किन मनाइन्छ, यो दिवस मनाइरहँदाखेरि चाहिँ अब कसरी मनाउने, होइन, यो पनि बताइदिनुहोस् न।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विभिन्न मुलुकमा विभिन्न कार्यक्रम गरी यो दिवस जुन 4 तारिकमा मनाउने गरिन्छ। प्यालेस्टाइनको लेबनान र प्यालेस्टाइनी बालबालिकाहरू द्वन्द्वमा निकै हताहत भए र उनीहरूमाथि भएको आक्रमक कार्यका बारेमा संयुक्त राष्ट्रसङ्घको महासभामा 1982 अगस्त 19 यसको निकै चर्चा भयो र त्यो महासभा नै स्तब्ध भयो। घटनामा हताहत भएको बालबालिकाको सङ्ख्या उनीहरूको अवस्था ले गर्दा महासभा नै स्तब्ध भयो र केही स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन 4 अर्थात् आजको दिनलाई चाहिँ नि निर्दोष बालबालिकामाथि हुने अत्याचार विरुद्धको दिवस मनाउने भनेर निर्णय गर्यो र त्यही निर्णय भएपछि यो कार्यक्रमहरू मनाउँछौँ र यो कार्यक्रम मूलत बालबालिकाको पक्षमा के गर्न सक्छौँ भनेर चर्चा गर्ने उनीहरू हिंसामा नपर्ने कुराहरूको बारेमा त्यो खालको अवस्था सुनिश्चित गर्ने, बालबालिकाका लागि भनेको संविधानहरू बालबालिका सम्बन्धी ऐनहरूलाई कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर छलफल गरिने, चर्चा गर्ने, जागरण चलाउने, यो बालबालिकाका लागि मात्रै भन्दा पनि बालबालिकाका अभिभावकहरू, सरकारवाला अन्य व्यक्तिहरू, शिक्षकहरू र अन्य सबै प्रहरी न्यायालयहरूको सरकारवाला व्यक्तिहरू र निकायहरूलाई चाहिने बालबालिकाको हक अधिकार हितका बारेमा यस्तो खालको व्यवस्था छ र उनीहरूले त्यो व्यवस्था अनुरूपको अधिकार पाउनुपर्छ भनेर चर्चा चलाउने, सुनिश्चित गर्ने, अझै उनीहरूको पक्षमा अझै धेरै काम के गर्न सकिन्छ भनेर राज्यका तिनै अङ्गहरूले सोच्ने ठुलो सङ्ख्यामा बालबालिका छन् र भविष्यको कर्णधार बालबालिका भनिन्छ। त्यसो हो भने, त्यो कुरा यदि सत्य हो भने राज्यले बढीभन्दा बढी लगानी बालबालिकामा कसरी गर्न सकिन्छ भनेर सोच्ने र कार्यान्वयन गर्ने कुरा हो र हामीले मनाउँदाखेरि यस्ता कुराहरूलाई पनि ध्यान दिन जरुरी हुन्छ।
हजुर, नेपालमा बालबालिकामाथि हुने अत्याचारको अवस्था कस्तो छ?
यसको अवस्थाको बारेमा चाहिँ विविधतायुक्त हाम्रो समाजमा विविध प्रकृतिका सामाजिकहरू छँदैछन्। लैङ्गिक हिंसा झै बालबालिकामाथिको अत्याचार हिंसा पनि गम्भीर समस्याको रूपमा रहेको छ, किनभने उनीहरू प्रतिवाद गर्न सक्दैनन्, प्रतिवाद गर्न सक्दैनन्, प्रतिकार पनि गर्न सक्दैनन् र भएको घटनाबारे कहाँ बताउनु पर्ने हो, कसरी बताउनु पर्ने हो बताउन सक्दैनन् अथवा जान्दैनन् भनेर पनि उनीहरूमाथि हिंसा हुन्छ, अत्याचार हुन्छ र समाजमा निर्दोष बालबालिकाहरूलाई प्रयोग गरेर पनि विभिन्न किसिमका घटनाहरू, अन्याय अत्याचारहरू हुन्छ। कोशी प्रदेशको सवालमा हेर्ने हो भने 2025 जनवरीदेखि मार्चसम्म हिंसेकले अभिलेख गरेको हिंसाका घटनाहरू 375 घटनाहरूमध्ये बालबालिकाहरू बलात्कारमा परेका घटनाहरू नै 41 घटनाहरू छन्। बलात्कार र यौन दुर्व्यवहारमा परेको घटना मात्रै 41 छन्। अन्य बालबालिकाहरूमाथि भइरहेको घटनाहरू, अन्य खालका हिंसाका घटनाहरू, अन्य खालका अत्याचारका घटनाहरू थुप्रै छन्। कानुन नआएका र अझै त्योभन्दा धेरै सञ्चार माध्यममा पनि नपुगेका, न्यायमा पनि नपुगेका, प्रहरीमा पनि नपुगेका, मानव अधिकार समक्ष पनि नपुगेका यस्ता धेरै घटनाहरू छन् जसको अवस्थामा विश्लेषण गर्ने हो भने काली लागको अवस्था छ।
हजुर, बालबालिकाहरू स्वयं आफ्नो हिंसा विरुद्ध बोल्न चाहिँ सक्छन् कि सक्दैनन्, कस्ता चुनौतीहरू छन्?
बालबालिकाहरू सक्दैनन्, उनीहरूको हकिकतका लागि ठुला मानिसहरूले बोलिदिनुपर्छ, सोचिदिनुपर्छ। उनीहरू माथि यो भइरहेको कतिपय हिंसाका घटनाहरू, अत्याचारका घटनाहरू हिंसा हो कि होइन भनेर थाहा पनि पाउँदैन। उनीहरू प्रतिवाद गर्न जान्दैनन्, सक्दैनन्, त्यही भएर बालबालिकामाथि हिंसा गर्न सक्छ ठुला मानिसहरूलाई। उनीहरूले प्रतिकार पनि गर्न सक्दैनन्, के भएको भन्ने कुरा पनि कतिपय अवस्थामा थाहा हुँदैन। हिंसा गर्ने मान्छेहरू खोज्नका लागि धेरै टाढा जानै पर्दैन। अधिकांश हिंसाका घटनाहरू, दुर्व्यवहारका घटनाहरू, दुराचारका घटनाहरू नजिककै मान्छेहरूबाट, छरछिमेकबाट, कतिपय अवस्थामा परिवारकै मान्छेहरूबाट हुने गरेकोले त्यो हिंसा गरे हो कि दुराचार गरे हो कि माया गरेको हो भनेर उनीहरूले छुट्याउन पनि सक्दैनन्। प्रतिकार र प्रतिवादको कुरा त धेरै टाढाको विषय हो र उनीहरूमाथि हिंसा अत्याचार यसरी हुन्छ जसका कारणले गर्दाखेरि ठुला मानिस, अपराधी प्रवृत्तिका मान्छेहरूलाई ठुला मानिसहरूमाथि हिंसा गर्नभन्दा साना मानिसहरूलाई हिंसा गर्नका लागि सजिलो छ, सहज छ।
हजुर, अझै यसलाई बुझ्दाखेरि चाहिँ तपाईँको नजरमा बालबालिकामाथि हिंसा हुनुको मूल कारण के हो?
नेपालमा एउटा विकसित राष्ट्र पनि हुन सकेको छैन, निम्न विकसित राष्ट्रको स्थितिमा छ र यसरी हिंसा हुनुको कारण एउटा उनीहरूलाई सामाजिक मानसिकलाई त एउटा खालको अप्ठ्यारो छँदैछ। र यस्तो हुनुमा मूलत कारण भनेको हाम्रो सामाजिक आर्थिक सोच, एउटा परम्परागत सोच मान्यता होइन, जसले गर्दाखेरि बालबालिकाहरूको महत्त्व छैन जस्तो बुझ्ने र त्यो अवस्थाले गर्दाखेरि उनीहरूलाई चाहिँ नि शोषण गर्न, अन्याय गर्न, अत्याचार गर्न चाहिँ सजिलो छ। कतिपय कुराहरू त हामीले थाहा पनि पाउँदैनौँ। हिजो आज बाबुमा कतिपय हिंसाका कुराहरूको बारेमा त चर्चा पनि हुन्छ, तर यस्ता धेरै हिंसाका घटनाहरू छन् जुन चर्चा हुँदैन, होइन जस्तो लाग्छ। बाबुआमा निकै व्यस्त छन् हिजो आज, र त्यो व्यस्तताको कारण देखाउँदै 18 महिनाकै उमेरदेखि 4 वर्ष नपुगेकै बालबालिकाहरूलाई डिएकेमा राखिन्छ, मन्टेश्वरीमा जबरजस्ती घिच्याएर लगिन्छ होइन। नेपालमा त 1 वर्षको मात्रै प्रारम्भिक बाल विकास कक्षाको कानुनी व्यवस्था छ नि, तर नर्सरी, एलकेजी, युकेजी अनि अब मन्टेश्वरीदेखि त्यो उमेर कति सानो उमेरदेखि बालबालिकाहरूलाई जबरजस्ती लगिन्छ। र मलाई लाग्छ यस्ता धेरै कुराहरू छन् बालबालिकाको हक विपरीत मात्रै होइन, यो कानुन विपरीत पनि छ भन्ने लाग्छ र यस्ता धेरै घटनाहरू छन्।
अघि हजुरले नै एउटा तथ्याङ्क भन्नुभयो यो बलात्कारको, यौन शोषणको भनेर, यस्तो यो अरू घटना जस्तै बाल विवाह, बाल श्रम, बाल यौन शोषण जस्ता मुद्दा चाहिँ अझै किन नरोकिएको हो, रोकिएको छैन नि?
निश्चित रूपमा रोकिएको छैन। धेरै घटनाहरू यस्तो छन् जुन चाहिँ नि मुलुकलाई रुनका लागि बाध्य बनाइरहेको छ, त्यो सम्झिँदा मात्रै पनि मन बेचैन हुन्छ। हामी एकछिन सम्झौँ न, निर्मला पन्तको घटना, सम्झना कामीको घटना, भागीरथी भट्टराईको घटना, कोशिला कुमारीको घटना होइन, चितवनको सरिना पोखरेलले मृत्यु वरण गर्नु परेको अवस्था, यस्ता धेरै घटनाहरू छन् जसले मुलुकलाई रुवाइरहेको छ र यस्ता तथ्याङ्कहरू त अझै धेरै छन्
हजुर। यो डिजिटल युगमा छौँ हामी, डिजिटल युगमा बालबालिकामाथि हुने साइबर हिंसा र अनलाइन शोषणबारे चाहिँ तपाईँको धारणा के छ? यो पनि अहिले बढ्दो अवस्थामा छ नि,
एकदम बढ्दो अवस्थामा छ। अन्य घटनाका बारेमा सँगसँगै 21औं शताब्दीमा जुन ढङ्गले प्रविधिले सहयोग गरेको छ, प्रविधिको दुरुपयोग गर्दाखेरि त्यसले हिंसा शोषण र दुर्व्यवहारमा पनि बालबालिका परिरहेका छन्। अनलाइन बाट हुने, साइबरबाट हुने, अझै कतिपय अवस्थामा विदेशीहरू सहज रूपले नेपाल आउने र यौन दुराचार गर्ने बालबालिकालाई, त्यो खालको एउटा सञ्जालै छ उनीहरूको, पेडोफेलियाहरूको, जसले बालबालिकाहरूमाथि यौन शोषण गरिरहेको छ। र साइबरको माध्यमबाट उनीहरूमाथि हिंसा भइरहेको छ, यसमा अभिभावकहरूले अलिकति बढी ध्यान दिनुपर्छ, किनभने हामीले जे गर्छौँ बालबालिकाले सिक्ने पनि त्यही हो। हामी आफू चाहिँ नि बालबालिका अगाडि बसेर जतिखेर पनि मोबाइल चलाइरहन्छौँ र बालबालिकालाई पढ भनेर भन्छौँ भने उनीहरू पढ्दैनन्, हामीले भनेको उनीहरू बुझ्दैनन्, सुन्दैन, हामीले के गर्छौँ उनीहरूले त्यो सिक्छन्। र यसर्थ साइबरको हिंसा पनि अत्याधिक मात्रामा बढेको छ, अनलाइनबाट हुने कुराहरू पनि बढेको छ। यसका मामलामा राज्य त गम्भीर हुनैपर्छ, अभिभावकहरू पनि हाम्रा बालबालिकाहरू के गरिरहेका छन्, कसो गरिरहेका छन् भन्ने कुरातर्फ सतर्क हुन जरुरी छ
हजुर। अझ भन्नुपर्दा हिंसा रोक्नको लागि चाहिँ के गर्नुपर्छ, अथवा रोक्नै त अब नभनौँ होइन, कम हुनको लागि, कम बनाउनको लागि चाहिँ
मानव अधिकारको संरक्षण गर्ने, हिंसा अन्त्य गर्ने मुख्य दायित्व त राज्यकै हो, तथापि पनि हामी सबैको दायित्व हो यो रोक्नका लागि। हामीसँग एकष्ट रूपमा संविधान छ, कानुनी व्यवस्था छ, बालबालिका सम्बन्धी ऐन 2075 छ, जसले चाहिँ नि बालबालिकाको हिंसा रोक्नका लागि र उनीहरूको सम्मान संरक्षण गर्नका लागि बनेको हो। र नेपालको संविधान 2072 पनि त्यसको धारा 39 बालबालिकाको मौलिक हकको व्यवस्था गरेका छ। बालबालिका सम्बन्धी नियमावली पनि छ, विभिन्न पालिकाहरूले प्रदेश सरकारहरूले कार्यविधिहरू पनि बनाएको छ। मलाई लाग्छ त्यसको अध्ययन र त्यसको कार्यान्वयन मात्रै पनि गर्यो भने बालबालिकामाथि हुने धेरै खालका हिंसाहरू, दुर्व्यवहारहरू, उपेक्षाहरू, शारीरिक र मानसिक यौनजन्य घटनाहरू कम हुन सक्छ, बालबालिकाहरूलाई अनुचित प्रयोग गर्ने कुराहरू कम हुन सक्छ र बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र पनि हामी हौ। बालबालिकाको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्ने हाम्रो दायित्व पनि हो, त्यसका लागि राज्य प्रतिबद्ध पनि छ, हामी पनि छौँ। र त्यो प्रतिबद्धता वास्तविक रूपमा, व्यावहारिक रूपमा कार्यान्वयन गर्ने दिशातर्फ हामी कतिको जिम्मेवारी अथवा जवाबदेही भएर काम गरिरहेका छौँ भन्ने कुरा सोच्न जरुरी छ। मलाई लाग्छ यस्तो सोच्न बाध्य पार्ने दिन पनि हो आज।
हजुर, अब यो घरभित्र हुने हिंसा जस्तै अभिभावकको कुटपिट वा व्यवस्थालाई चाहिँ कसरी चिन्न सकिन्छ?
एकपल्ट फेरि भन्नु त, घर परिवारको के भन्दै हुन्थ्यो?
घर परिवारमा पनि अब यो अभिभावकहरूले कुटपिट गर्ने होइन, व्यवस्था गर्ने यस्तो पनि हुन्छ नि त, यसलाई चाहिँ कसरी लिने, कसरी चिन्न सकिन्छ?
बालबालिकाहरूलाई कुटपिट गरेर समस्या समाधान हुँदैन। हामीले आफ्नो बालापनलाई सम्झौँ। म त अझै दाबीका साथ के भन्छु भनेदेखि संसारमा आज जति पनि ठुला मान्छेको अलिएका छन् नि, उनीहरूले बाहिर भन्नु परेन, छातीमा हात राखेर मनमनै कल्पना गर्दा सोद्धा पनि हुन्छ कि मैले जीवनमा बालापनमा के गल्ती गरेँ भनेर। कतिपय त यस्ता गल्ती गरेका छौँ जो आज एकदमै ठुलो मान्छे छौँ, भन्दै नहुने, सोच्नै नहुने गल्ती पनि गरेका छौँ। अनि बालबालिकाहरूलाई त हामीले शिक्षा पो दिने हो, अनुशासन सिकाउने हो, तर त्यसका नाममा उनीहरूमाथि कुटपिट गर्नु या शोषण गर्नु उपयुक्त हुँदैन। त्यसले उनीहरूलाई अझै खेतरो बनाउन सक्छ, अझै उसमा पनि त्यो खालको प्रवृत्ति, बदलाको भावनाको प्रवृत्ति बढ्न सक्छ। उसले त्यो रिस आफूभन्दा कमजोर अथवा आफूभन्दा सानोमाथि फेर्न सक्छ। त्यसैले घर परिवारमा पनि कुटपिट गर्ने होइन, उनीहरूलाई उचित शिक्षा दिने हो, उचित वातावरण हुर्काउने हो, उनीहरूको लागि सही बाटो के हो भनेर मार्गदर्शन गर्ने हो, त्यो कन्भिन्स गर्ने र अगाडि बढाउने कुरा
हजुर। अब कार्यक्रमको अन्त्यमा छौँ, हिंसा भएको केस रिपोर्ट गर्न चाहिँ अब हिंसा भएका बालबालिकाहरूले कसरी गर्न सक्छन्, कानुनी प्रक्रिया कस्तो छ?
अब कानुनी प्रक्रिया संवैधानिक रूपमा बालबालिका सम्बन्धी ऐनले पनि व्यवस्था गरेका छ, त्यसबाहेक अन्य धेरै उपायहरू छन्, नजिकका प्रहरी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय अदालत लगायत छन्। अझै सहजका लागि बाल हेल्पलाइन 1098 पनि सञ्चालनमा रहेको छ, यसमा आकस्मिक उद्धार र आत्मनोविमर्श संरक्षण सहयोग लगायत विभिन्न कामहरू चाहिँ गर्न सकिन्छ बाल हेल्पलाइन 1098। र मलाई लाग्छ अझै सहज चाहिने कुनै पनि घटना भयो भने आफ्ना नजिकका अभिभावकहरूलाई त्यसको बारेमा जानकारी गराउने, अभिभावकहरूलाई भन्न अप्ठ्यारो छ भने आफूलाई मनपर्ने शिक्षकहरूलाई, माया गर्ने शिक्षकहरूलाई जानकारी गराउने, त्यो पनि भएन भने आफ्ना साथीहरूलाई त भन्न सकिन्छ, साथीहरू मार्फत भन्न लगाउने र सम्बन्धित निकायमा हामी जान सक्छौँ। त प्रहरी छ, शासन छ, अदालत छ, स्थानीय तह छ, प्रहरीभित्रै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरू छन्, सञ्चार माध्यमहरू छन्, मानव अधिकार संस्थाहरू छन्, यस्ता धेरै संस्थाहरू छन् जो चाहिँ बालबालिकाको पक्षमा उनीहरूका हितमा काम गरिरहेका छन्। अझै बाल क्लबहरू पनि ठाउँ ठाउँमा गठन छन्, त्यो मार्फत पनि हामी धेरै कुराहरू उठाउन सक्छौँ र उठाइरहेका छौँ।
हजुर, समय दिनुभयो, यो समयको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
सप्तकोशी एफएम र निर्मलाजीलाई पनि धेरै धेरै धन्यवाद। आजको दिन जुन 4 तारिक संसारभरि निर्दोष बालबालिका माथि हुने अत्याचार विरुद्धको दिवस हो, यो दिवसमा फेरि पनि म सबै बालबालिकाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु। त्यसै गरी 2063 जेठ 21 गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रिय घोषणा गरेको दिन पनि हो, त्यो दिनको पनि म छुवाछुत विरुद्ध भएको नेपाली कानुनी व्यवस्था लागू हुन सकोस् भनेर र कसैमाथि पनि भेदभाव नहोस् भनेर शुभकामना व्यक्त गर्दछु।
श्रोता, आज हामीले बालबालिकामाथि हुने हिंसा शोषण लगायत विषयमा कुराकानी गर्यौँ अनौपचारिक क्षेत्र इन्सेकोशी प्रदेश संयोजक मनोहर पोखरेलसँग। यतिन्जेलसम्म हाम्रो कुराकानी सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट सहयोग गर्नुभयो यशोदालाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता निर्मला बिदा हुन्छु। नमस्ते।